فرمایا قل یا ایها الناس انی رسول اللہ الیکم جمیعا الذی له ملک السماوات والارض. اے محمد صلی اللہ علیہ وسلم کہو کہ اے انسانوں, میں تم سب کی طرف اس اللہ کا پیغمبر ہوں جو زمین اور آسمانوں کی بادشاہی کا مالک ہے. تو آپ دیکھ لیجئے کہ یہاں پر جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کی زبان سے جو بات کہی جا رہی ہے کہ آپ کی بعثت تمام دنیا کے لیے ہے. انی رسول اللہ الیکم جمیعا, تمام دنیا کے لیے آپ جو ہے وہ اللہ کے رسول بنا کر بھیجے گئے ہیں, اللہ کے امبیسیڈر بنا کر. اور اللہ بھی کون ہے؟ جو آسمانوں زمین کی بادشاہی کا مالک ہے. تو جس ملک کا, جس کی بادشاہت جو ہے وہ آسمان و زمین پر پھیلی نہیں ہے, تو پھر اس کے امبیسیڈر پر لوگوں کو ایمان لانا چاہیے اور اس کا احترام کرنا چاہیے اور اس کو فالو کرنا چاہیے. لا الہ الا ہوا یحیی و یمیت, اس کے سوا کوئی خدا نہیں ہے, وہی زندگی دیتا ہے اور وہی موت دیتا ہے. تو یہاں پہ اللہ رب العزت کا تعارف کروایا جا رہا ہے اور بتایا جا رہا ہے کہ اللہ تعالی جو ہے اللہ کی کیا صفات ہیں, کہ زندگی اس کے ہاتھ میں, موت اس کے ہاتھ میں, اتنی بڑی بادشاہت کا مالک اور اس نے تمہارے پاس رسول بھیجا, تو پھر میں اور آپ کیا کریں؟ فآمنوا باللہ ورسولہ النبی الامی الذی یؤمن باللہ وکلماتہ واتبعوہ لعلکم تہتدون. پھر کیا کرو؟ بس ایمان لے آؤ اللہ پر اور اس کے بھیجے ہوئے نبی امی پر, جو اللہ اور اس کے احکامات کو مانتا ہے, جو اللہ اور اس کے ارشادات کو مانتا ہے, تو کیا ہوگا؟ تو پھر کیا ہوگا؟ اس کو کیا ملے گا؟ جو اللہ کے احکامات کو مانے گا, اس کے اللہ پر ایمان لائے گا اور وقتا بے اوہو اور رسول کی پیروی اختیار کرے گا, تو ملے گا کیا؟ لعلکم تہتدون, کہ امید ہے کہ تمہیں راہ راست جو ہے وہ مل جائے گی. تو یہاں پر ایک طرف یہ بتایا جا رہا ہے کہ آپ کی بعثت اور رسالت ساری دنیا اور قیامت تک کے لیے ہے, اور آپ دیکھیں کہ الیکم جمیعا ہے نا. تو دوسری بات جو بڑی اہم ہے وہ یہ پتہ چلتی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ آپ کی صفات کیا ہیں, کہ بار بار اللہ تعالیٰ آپ کا تعارف کروا رہے ہیں, بار بار یہ بات بتا رہے ہیں کہ وہ نبی ہے, وہ امی ہے, اور اللہ پر بھی ایمان لانا ہے, اللہ کے احکامات پر بھی ایمان لانا ہے, اور اس کے ساتھ ساتھ جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہے ان پر ایمان لانا ہے, آپ کا اتباع کرنا ہے. تو آج بھی ہمیں اس بات پر سوچنا چاہیے کہ آپ دیکھیں کہ یہاں پر یہ جو جتنی بھی آیتیں ہیں, بنی اسرائیل کا ذکر ہو رہا تھا بیچ میں, رسول اللہ صلی اللہ علیہ وسلم کے کا تعارف, قرآن کا تعارف موقع کی مناسبت سے کیوں پیش کیا گیا؟ کہ اس قوم نے رسول کا اتباع نہ کیا اور اللہ کی ہدایات کا اتباع نہ کیا. تو جو آج مسلمان ہیں ان کی یہ ذمہ داری بنتی ہے کہ وہ رسول جو ہے اس کا اتباع کریں, اللہ کے احکامات کا بھی اور پھر قرآن کا بھی, ہے نا. تو رسول کا اتباع دراصل کیا ہے؟ کہ اللہ ہی کا اتباع ہے, کیونکہ رسول بھی اللہ ہی کی طرف سے جو ہے وہ بھیجا گیا ہے. تو چونکہ سلسلہ کلام بنی اسرائیل کے سلسلے میں چل رہا تھا, تو بیچ میں رسول اللہ کا ذکر کیا گیا, آپ کا تعارف کروایا گیا, پھر دوبارہ اسی کی طرف پلٹا جا رہا ہے. کیا کہا؟ وَمِن قَوْمِ مُوسَى, اور موسیٰ علیہ السلام کی قوم میں, اُمَّتٌ, ایک گروہ تھا, یَهْدُونَ بِالْحَقِّ وَبِهِ يَعْدِلُونَ, جو حق کے مطابق ہدایت کرتا تھا اور حقی کے مطابق جو ہے وہ انصاف کرتا تھا. تو اب آپ دیکھیں کہ یہ کون سا گروہ تھا, کہ بنی اسرائیل کے عام لوگوں کی اخلاقی اور ذہنی حالت تو اچھی نہیں تھی, لیکن کچھ لوگ ایسے تھے جو کہ حق کے مطابق فیصلے کرتے تھے اور حق کے مطابق ہی جو ہے وہ عمل کرتے تھے. تو یہاں اس کا ذکر کیا جا رہا ہے کہ جب قوم بگڑی بھی تھی تو ساری قوم بگڑی بھی نہیں تھی, ایک گروہ, کچھ لوگ ایسے ضرور موجود تھے. تو ہمیں بھی دیکھنا چاہیے کہ ہم کہتے ہیں نا کہ سارے لوگ ہی نہیں کر رہے, ہم بھی پھر اپنے آپ کو جو ہے نا انہیں میں شامل کر لیتے ہیں. تو جب سارے نہیں کر رہے ہوتے, پھر کچھ, پھر بھی کچھ ضرور ایسے ہوتے ہیں جو اچھا کام کرنے والے ہوتے ہیں, تو وہ کچھ میں آپ کا شمار ہونا چاہیے, ہم میرا شمار ہونا چاہیے, اس کے لیے ہم سب کو کوشش کرنی چاہیے. تو اللہ تعالیٰ ایسے نہیں ہے کہ ان جو اچھے لوگ ہیں ان کا ذکر نہیں کر رہے, कह रहे नहीं, बनी इसराइल में कुछ लोग ऐसे जरूर थे जो हक परस्त जमात थी। तो हक परस्त जब जमात का जिक्र अल्लाह ताला कर रहे हैं तो इसका क्या मतलब है कि आज के दौर में भी उम्मत मुस्लिमा को, अगर उम्मत मुस्लिमा बहसियत मजमू बिगाड़ की तरफ जा रही है, तो जो कलील ग्रोह है अच्छे लोगों का, उसमें हमारा हिस्सा होना चाहिए, हमारा उसमें साथ होना चाहिए। तो और ऐसे लोग इतने आसान नहीं होता, ऐसे लोग बनना कोई इतना आसान नहीं होता कि सारे लोग उल्टा चल रहे हैं और आप उनसे हटकर चलें। पूरा एक तूफान है एक तरफ, है ना, एक सैलाब है, पानी का रेला है, और उस बहाव में बहना बड़ा आसान होता है जिस तरफ आंधी चल रही होती है। आप उसे जब हटकर चलना चाहते हैं ना, तो बड़ा मुश्किल होता है। तो यहाँ पे भी उसका जिक्र किया जा रहा है कि उन्होंने तौरात पे भी अमल किया, उन्होंने इंजील पर अमल किया, अल्लाह के अहकामात पर अमल किया, और ये वो लोग थे जिन्होंने फिर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर, कुरान पर वो लोग ईमान ले आए। तो यहाँ पे उनका जिक्र किया जा रहा है कि वो लोग बड़े ही अच्छे लोग थे। अल्लाह ताला कहते हैं वक़त्तअनाहुम उस्नते अशरता असबातन उमामा, और हमने इस कौम को 12 घरानों में तकसीम करके इन्हें मुस्तकिल ग्रोहों की शक्ल दे दी थी। अब यहाँ पे इशारा किया जा रहा है कि बनी इसराइल की उस तंजीम की तरफ जिसका जिक्र सूरत माईदा आयत 12 में हुआ है कि जब मूसा अलैहिस्सलाम अल्लाह ताला के हुक्म से कोह सीना के बयाबान में बनी इसराइल का आपने अंदाजा किया, तो फिर क्या किया कि बकायदा उनको ऑर्गेनाइज करने के लिए 12 घरानों को, जो हजरत याकूब अलैहिस्सलाम के 10 बेटों और हजरत यूसुफ के 2 बेटों की नस्ल से थे, तो उनको क्या किया कि पूरे 12 कबीलों की शक्ल दे दी, और हर कबीले पर एक ग्रोह, हर ग्रोह पर एक सरदार मुकरर किया। तो क्या मकसद था कि 12 कबीले, 12 सरदार, और 12 सरदारों के उन्होंने ना काम मुकरर कर दिए। बाइबल से इसकी हमें तफसील मिलती है कि हर ग्रोह पर जब एक सरदार मुकरर किया तो उनका सरदारों के फराइज क्या थे कि वो इनके अंदर इखलाकी, मजहबी, तमदनी, माशर्ती और फौजी हैसियत से नज्म कायम करेंगे, और अल्लाह के जो अहकामात हैं, शरीयत के अहकामात, उनको उनका इजरा करते रहेंगे। तो ये था उनको मुनज्जम करने का काम। तो इससे ये बात पता चलती है कि इस्लाम जो है वो क्या है कि बहुत ही ऑर्गेनाइज है, बकायदा जो है वो मुनज्जम करके चाहता है कि दीन जो है उसको चलाया जाए, दीन पर अमल जो है वो किया जाए। और आज हमें अपने भी हालात जो हैं इनका अंदाजा करना चाहिए कि आज उम्मत मुस्लिमा जो हैं क्या वो भी ऑर्गेनाइज होके अपनी जिंदगी गुजार रहे हैं, है ना। आप देखें कि ये जो सिस्टम है इस्लाम का, उसमें क्या है, एक ऑर्गेनाइजेशन है, एक तंजीम साजी है कि हमारे घर ऑर्गेनाइज हैं, मैं खुद ऑर्गेनाइज हूं। मसलन आप जो गाड़ी चलाते हैं उस गाड़ी का क्या हाल है, एक आपके शौहर की गाड़ी है, एक आपकी गाड़ी है, तो क्या हाल है। वो कहते हैं मुहावरा है कि कुत्ता भी जब बैठता है ना तो दुम मार करना वो जगह साफ कर लेता है। तो वो गाड़ी जिसपे आप बैठते हैं और उसको सुबह शाम चलाते हैं तो उसकी सफाई का क्या हाल होता है, क्योंकि कुछ तो ठीक है कि बाहर जाके उसको धुलवाना ही है, लेकिन कुछ तो हमारे भी इख्तियार में है ना, टिश्यूज में बिखरे पड़े हैं, खाने पीने की चीजें पड़ी हुई हैं, अजीब एक नक्शा जो है वो गाड़ियां पेश करती हैं मुसलमानों की ना। तो हमें अपनी गाड़ियों की सफाइयां, या अपने बेडरूम को देखें, आप बेडरूम को जब सुबह हम छोड़ते हैं तो उस वक्त क्या हाल होता है, क्या चादर की सिलवटें मैं निकाल देती हूँ, क्या मैं अपना क्विल्ट, अपना कंबल, अपनी चादर उसको कवर करके रखती हूँ, अपने कपड़े, अपने जूते, किचन। और कभी हमें ये भी सोचना चाहिए कि पता नहीं मैं इस घर में वापस आऊंगी कि नहीं आऊंगी। बहुत से लोग ऐसे हैं जो बाहर जाते हैं तो कभी वापस नहीं आते ना। तो कोई हमारा बेडरूम खोले, कोई हमारा दरवाजा खोले, कोई हमारी चीजों को रखेगा, देखेगा, तो फिर क्या होगा ना। तो वो बहुत खुशकिस्मत हैं वो लोग जो इस्लाम के, जो इस्लाम का पूरा सिस्टम जो है ना वो एक तंजीम, एक सफाई, एक सलीका, एक सुथराई जो है ना वो सिखाता है। आप निजाम नमाजों को ले लें, आप जकात को ले लें, आप रोजे को ले लें, आप हज को ले लें, पूरा इबादात का निजाम है, पूरा अकायद का निजाम। तो उम्मत मुस्लिमा को एक डिसिप्लिन के शिकंजे में जकड़ दिया गया है, और इसके बावजूद भी अगर हम संभलते नहीं है, हम संवरते नहीं है, हम ठीक नहीं होते, तो फिर जो है ये हमारी अपनी बदकिस्मती है। इस्लाम के अंदर कोई कजी और टेढ़ नहीं है। हजरत उमर फारूक रजी अल्लाह अनहु के बारे में एक ईसाई ने ये बात कही थी कि वो तो एक ऐसी कौम से ताल्लुक रखता है जो कुत्तों को अदाब सिखा देती है। बद्दू कौम थी और उस वो यानी इतनी उन्होंने तरक्की की। तो आज जो है ये ब्रिटिश बर्तानिया ने जो अपना ये बैरक सिस्टम और ये फौजियों का सिस्टम, ये बहुत सा निज़ाम उन्होंने उमर फारूक रजी अल्लाह के दौर से लिया है, उसकी स्टडी से लिया है। तो आज उम्मत मुस्लिमा की अपनी चीजें अपने पास मौजूद हैं, लेकिन हमारा जो है वो कोई हाल नहीं है। तो बहुत अच्छे हैं वो लोग, सीढ़ियों वाले घर हैं तो लोगों ने डिसिप्लिन कायम किया हुआ है कि हफ्ते में एक दिन सीढ़ियां जरूर साफ करनी है। और हफ्ते में जिनकी एक दिन साफ होंगी वो बहुत गंदी नहीं उनकी होंगी, साफ होंगी, है ना, जूते नीचे उतार देते हैं। या ये कि कारपेट बिछे हुए हैं तो हमारे मुसलमान तो जूतों समेत कारपेट में चढ़ जाते हैं, क्या इसको अदब और तहजीब कहते हैं? अब कारपेट धुलेंगे कैसे? तो बाहर उतारने चाहिए ना, चादर कारपेट में बिछा सकते हैं ताकि चादर जो है वो झड़ सकती है, फिर आप उसके ऊपर नमाज पढ़ सकते हैं, है ना। तो ये छोटी छोटी सब बातें हैं जिसमें हमें कोई शर्म और आर नहीं महसूस करना चाहिए। तो अब यहां पर अल्लाह रब्बुल इज्जत क्या फरमा रहे हैं कि हमने इस कौम को 12 घरानों में तकसीम करके इन्हें मुस्तकिल ग्रोहों की शक्ल दे दी थी। तो जहां भी ज्यादा लोग हों तो उनको डिसिप्लिन कायम करने के लिए उसरा जात का निजाम, ग्रुप सिस्टम बनाना चाहिए, और जो उसरा जात का इंचार्ज हो उसकी ये जिम्मेदारी है कि फिर वो देखे कि सब वक्त पे आ रहे हैं, रोल कॉल लग रही है, सबक याद हो रहा है, इनके टेस्ट हो रहे हैं, इनके क्या मसाइल हैं, क्योंकि एक फर्द अकेला पूरी क्लास या सबका ख्याल जो है वो नहीं रख सकता। इसी तरह घर में हम कामों की तकसीम कर सकते हैं, जैसे क्लास में उसरा जात के ग्रुप के जो इंचार्जेस हैं हमारे, इस तरह घर में भी कि एक बच्चे की ये ड्यूटी है कि वो डिश वॉशर की आप ड्यूटी उसको दे सकते हैं, दूसरा जो बच्चा है वो जो है वो जैसे कपड़े प्रेस करना है या लॉन्ड्री करना है, अगर घर में लॉन्ड्री है, बच्चे समझदार हैं तो हम बच्चों में काम तकसीम कर सकते हैं। बाज़ औक़ात क्या है कि हम अपने ऊपर ज्यादा लेते हैं ना, बच्चे बड़े हो जाते हैं, वक्त जाया करते हैं, चारपाइयां तोड़ते हैं, चैटिंग कर रहे हैं इधर उधर, तो उनकी जवानियां जाया हो रही हैं, लेकिन हम उनको पॉजिटिव कामों में इस्तेमाल नहीं कर रहे। तो हमें जरूर अपने बच्चों को बिठाकर अपने घरों में वक्त आपस में काम, किचन का है, बेडरूम का है, लिविंग रूम का है, मेहमानदारी का है, ग्रोसरी का है, बच्चे बड़े हो जाएं, बेटों को अपने साथ ग्रोसरी में शामिल करना चाहिए। बच्ची बच्चियां घर में हैं वो आ जाएं तो उनको बताना चाहिए कि कौन सी चीज कहाँ रखनी है, बच्चों को पता होना चाहिए, और उससे क्या होगा कि उनको एक सॉलिड और हेल्दी एक्टिविटी मिलेगी और वो जो है वो एक अच्छे काम में मसरूफ हो जाएंगे। छोटे बच्चों को बच्चियां हैं, बड़ी हो रही हैं, उनसे सब्जी आप कह सकती हैं, आलू काटो, आलू छीलो, प्याज, तो उसमें क्या है कि उसको आहिस्ता आहिस्ता आना काम आना शुरू हो जाएगा। तो ये सारी तकसीमें कार करना ये इस्लाम से हम सीखते हैं। अब क्या हुआ कि जब उनके 12 ग्रोह बना दिए गए और उनको 12 ग्रोह में तकसीम कर दिया गया तो अल्लाह ताला कहते हैं वअहैना इला मूसा, और हमने वही की मूसा अलैहि सलाम की तरफ, कब इज तस्काहु कौमहु, जब मूसा अलैहि सलाम से इसकी कौम ने पानी मांगा। अब कौम जो थी पानी किससे मांग रही है? मूसा अलैहि सलाम से। तो अल्लाह ताला ने इनकी तरफ वही की, क्या अनिद्रिब बिअसाक अलहजर, कि आप जो हैं वो अल्लाह ताला कहते हैं हमने वही के जरिए उनको ये इशारा किया कि आप मारिए अपनी लाठी को पत्थर पर, कि फलां चट्टान पर अपनी लाठी मारो। फम बजसत मिन हुस्नत अशरत आईना, चुनाते इस चट्टान से यकायक 12 चश्मे फूट निकले। अल्लाह ताला ने 6 चश्मे क्यों नहीं दिए? लड़ाई करेंगे आपस में, 12 कबीले हैं तो 12 चश्मे दे दिए, मुनज्जम नहीं होगा काम ना। तो क्या जरूरी है कि घरों में भी अपने बच्चों के दरमियान जितने हमारे बच्चे हैं, जितने फैमिली मेंबर्स हैं, उसके मुताबिक हमारी ग्रोसरी चीजें ना ज्यादा हो ना कम हो, एक बकायदा एक रूटीन होनी चाहिए। अगर 2 कमरे का भी घर है ना तो इसमें परेशानी की कोई बात नहीं है, बस जगह मुकर्रर कर देनी चाहिए कि स्कूल से आएंगे तो बैग कहाँ रखने हैं, जूते कहाँ रखने हैं, आपने जो कपड़े उतार के जाने हैं वो कहाँ से आपको मिलेंगे। बेसमेंट में भी रह रहे हैं कोई परेशानी की बात नहीं है, वो भी अल्हम्दुलिल्लाह अल्लाह ताला की तरफ से बहुत अच्छी जगह है, अल्लाह ताला ने सर ढांपने को जगह दी है, आप इज्जत से रह रहे हैं, आपको और क्या चाहिए। तो बड़े घर ज्यादा बेडरूम से नहीं डिसिप्लिन आता, डिसिप्लिन जहन के अंदर होता है, दिल के अंदर होता है, और आपके पास जितनी भी जगह है उसके मुताबिक जो है ना ऑर्गेनाइज करना चाहिए। तो 12 कबीले, 12 सरदार, 12 ही चश्मे, यका यक फूट पड़े, قد علیم کل اناسم مشربہم، اور ہر گروہ نے اپنے پانی لینے کی جگہ متعین کر لی، ان کو پتا چل گیا کہ ہماری کون سی جگہ ہے جہاں سے ہم نے پانی لینا ہے، تو منظم ہو گئے وہ لوگ نا. تو اس سے ہمیں پتا چلتا ہے کہ ہمیں بھی منظم ہونا چاہیے زندگی کے تمام معاملات میں. آپ ٹرانسپورٹ کے نظام کو دیکھ لیں کہ یہاں کا ویسٹرن کنٹریز میں ٹرانسپورٹ کا نظام کتنا آرگنائز ہے. یہاں بھی ایکسیڈنٹ ہوتے ہیں نا، یہاں بھی لوگ گاڑیاں چلاتے ہیں سیکھتے ہیں، لیکن کتنے آرگنائز طریقے سے نا، اپنی اپنی لین میں. اور ہمارے ہاں تو یہ ہے کہ اگر جو ہے وہ عام بندہ گاڑی چلا نہیں سکتا وہاں پہ، یعنی جو اچھا منجا ہوا ڈرائیور ہے وہ بھی نہیں چلا سکتا. اور جب ایکسیڈنٹ ہوتا ہے تو ہوتا کیا ہے، ایک گاڑی اس رخ میں کھڑی ہوتی ہے ایک دوسری رخ پہ، اور کتنی لمبی جو ہے نا وہ پیچھے ٹریفک بلاک ہو جاتی ہے. اور پھر وہ دونوں کیا کرتے ہیں، وہ دونوں ایک دوسرے کو گالیاں دیتے ہیں، کوئی سوری نہیں کرتا ہے نا. ایک کسی نے گردن پکڑی ہوتی ہے، کسی نے سر پکڑا ہوتا ہے، اور کوئی زخمی ہے، کوئی پریشان ہے، پیچھے والے لوگ کس مشکل میں ہیں، اس بات کا کوئی کسی کو احساس نہیں ہوتا نا. تو کیا ہے، یہ تعلیم کی، تہذیب کی، آرگنائزیشن کی اس کی کمی ہے نا. تو یہاں پہ بھی ایکسیڈنٹ ہوتے ہیں، لیکن آپ دیکھیں کہ کس طرح سے ایک سوری کرتا ہے، دوسرا اس کو ایکسیپٹ کرتا ہے، پولیس آتی ہے، جو بھی سسٹم، ایک سسٹم ہے جس کے اندر لوگ بند گئے ہیں نا. تو سسٹم تو اسلام نے بھی دیا نا، تو مسلمانوں کی زندگی میں سسٹم کیوں نہیں ہے؟ کسی بھی چیز کو دیکھ لیں ہمیں سسٹم نظر نہیں آتا. تو ہم یعنی کس چیز روئیں تو کس چیز کو روئیں، بات کریں تو کس چیز کی کریں. تو یہ اصل بات کیا ہے کہ ہر شخص جان لے کہ اس کو کیا کرنا ہے، کس طریقے سے کرنا ہے، کس کی باری پہلی ہے. یعنی ہمیں پتا ہوتا ہے کہ یہ کس کا رائٹ ہے اس وقت، جب آپ ٹریفک کے اصولوں پر عمل کرتے ہیں، گاڑی آپ چلا رہے ہیں، آپ کو پتا ہوتا ہے کہ کس کا رائٹ ہے نا. آپ ویٹ کرتے ہیں تو وہاں پہ کیا ہے کہ جس کی لاٹھی اس کی بھینس. تو یہ کیا ہے کہ زندگی کے تمام شعبوں میں ہمیں ڈسپلن جو ہے نا اس کو قائم کرنا ہے. اللہ رب العزت فرماتے ہیں وَظَلَّلْنَا عَلَيْهُمُ الْغَمَامَا، ہم نے ان پر بادل کا سایہ کیا، وَأَنزَلْنَا عَلَيْهُمُ الْمَنَّا وَالسَّلْوَا، اور ان پر منو سلوا جو ہے وہ اتارا. تو یہاں پر ایک طرف تنظیم سازی، ڈسپلن، اس کا اللہ تعالیٰ ذکر کر رہے ہیں. تو یہ جس تنظیم کا، جس ڈسپلن کا ذکر کیا جا رہا ہے، اللہ تعالیٰ کہتے ہیں کہ یہ میرا اتنا بڑا احسان تھا بنی اسرائیل پر. پھر مزید اللہ تعالیٰ پھر احسانات کا ذکر کر رہے ہیں کہ انہی احسانات کے نتیجے میں کہاں صحرا، کہاں بیابان ان کو پانی دیا، کہاں دھوپ، کوئی گھر نہیں تھا، دھوپ کی تپش میں ان لوگوں کو جو ہے اللہ تعالیٰ کہتے ہیں کہ میں نے آسمان سے بادل ان پر کر دیے، اور ان کے اوپر بادل رہتے تھے وادی تیا میں تاکہ ان کو دھوپ نہ ستائے. اور پھر کیا تھا، کھانا کوئی نہیں تھا، گھر کے اندر تو تھے نہیں، میدان کے اندر تھے. تو اب کیا ہے کہ منو سلوا کا غیر معمولی اللہ تعالیٰ نے انتظام کیا. یہ اللہ تعالیٰ کہتے ہیں کہ دنیا کی زندگی میں بیسک جو نیڈز ہے نا، پانی، کھانا اور سایہ، یہ ان کو میدان کے اندر لاکھوں کی تعداد میں جو قوم تھی نا، میدان کے اندر ان کو پہنچایا. اور اگر ان کو یہ سایہ اور کھانا اور پانی میدان کے اندر فراہم نہ کیا جاتا تو یہ پوری قوم جو تھی یہ ختم ہو جاتی ہے نا. آپ سوچیں کہ میدان کے اندر، راستے کے اندر، سفر میں کسی کو کچھ بھی فراہم کرنا کتنا مشکل ہوتا ہے. تو یہ کس نے کیا، اللہ تعالیٰ کہتے ہیں یہ ہم نے اتارا. اور کہا کلو من طیبات ما رزقناکم، کھاؤ وہ پاک چیزیں جو ہم نے تم کو بخشی ہیں. فما ظلمونا ولکن کانوا انفسهم یظلمون، مگر اس کے بعد انہوں نے جو کچھ کیا وہ ہم پر ظلم نہیں کیا، بلکہ کیا تھا کہ وہ آپ اپنے اوپر ہی ظلم کرتے رہے. کہ نعمتیں پا کر اللہ کو پہچاننا چاہیے تھا، اللہ کی شکر گزاری اختیار کرنی چاہیے تھی، اللہ کے بندے بننا چاہیے تھا، اللہ کے قانون کو نافذ کرنا چاہیے تھا، لیکن افسوس کہ انہوں نے ظلم کیا. پھر فرمایا وَإِذْ قِيلَ لَهُمُ اسْكُنُوا هَٰذِهِ الْقَرْيَةَ، یاد کرو وقت جب ہم نے ان سے کہا تھا کہ اس بستی میں داخل ہو جاؤ، اس بستی میں جا کر بس جاؤ. اور یہ کس بستی کا ذکر ہو رہا ہے، فلسطین کی بستی کا. وَكُلُوا مِنْهَا، اور کھاؤ اس میں سے، یعنی اس کی جو پیداوار ہے اس میں سے کھاؤ. کیسے، حَيْثُ شِئْتُمْ، جیسے تم چاہو، یعنی اپنی منشا کے مطابق، اپنی ضرورت اور خواہش کے مطابق جیسے چاہو اس بستی میں سے کھاؤ. وَقُولُوا، اور کہتے جانا، حِطَّةٌ، کیا، حِطَّةٌ حِطَّةٌ کہتے جانا. اور حِطَّةٌ حِطَّةٌ کے معنی کیا تھے، اے اللہ ہمیں بخش دے، اے اللہ ہمیں بخش دے. وَادْخُلُوا الْبَابَ، اور داخل ہونا دروازے میں، سُجَّدًا سجدہ کرتے ہوئے جھکتے ہوئے داخل ہونا. نغفر لکم خطیئاتکم, ہم ضرور بخش دیں گے تمہاری خطاؤں کو. ہم کیا کریں گے, ہم ڈھانپ لیں گے جو بھی تمہارے گناہ ہیں, جو بھی تمہاری خطائیں ہیں, ان سے درگزر کر کے ہم تمہیں اپنی رحمتوں سے ڈھانپ لیں گے. کیا کریں گے, ہم تمہاری خطاؤں کو معاف کر دیں گے. اور کیوں نہ معاف کریں, سنزید المحسنین, اور نیک رویہ اختیار کرنے والوں کو تو ہم ایسے ہی بدلہ دیتے ہیں, ہم بہت زیادہ ان کو جو ہے وہ مزید اپنے فضل سے جو ہے ان کو نوازتے ہیں. تو آپ دیکھیے کہ یہاں پر جو ذکر ہو رہا ہے وہ کیا ہے کہ اللہ تعالیٰ کے احسانات, اور وہ قوم جو ان احسانات کو پہچانے تو اللہ تعالیٰ کہتے ہیں کہ پھر میں ان کو جو ہے وہ بہت نوازتا ہوں. لیکن انہوں نے کیا کیا, فَبَدَّلَ الَّذِينَ ظَلَمُوا مِنْهُمْ, مگر ان لوگوں نے بدل دیا اس چیز کو, ظَلَمُوا مِنْهُمْ, جو ان میں سے ظلم کرنے والے تھے, جو لوگ ان میں سے ظالم تھے انہوں نے اس کو بدل دیا, قولاً بات کو, غیر الذی قیل لہم, اس کے سوا ایک اور بات سے جو ان کو کہی گئی تھی. تو ان کو کہا گیا تھا کہ ہتتن کہنا, تو انہوں نے ہنتتن کہنا شروع کر دیا, ہے نا, ہمیں گندم چاہیے گندم چاہیے. ان کو یہ کہا گیا تھا کہ سجدے کرتے ہوئے جانا, تو وہ جو تھے وہ اکڑوں بیٹھ کر جو ہے وہ داخل ہوئے. تو یہاں پر یہ بات بتائی جا رہی ہے کہ ان کا رویہ جو تھا وہ کیسا تھا, نافرمانی والا تھا. ان کا رویہ جو تھا وہ اللہ تعالیٰ کے احکامات کے خلاف عمل کرنے والا تھا. غیر الذی قیل لہم, کہ جو ان کو کہا گیا تھا انہوں نے اس سے ہٹ کر کیا. اور آپ قرآن میں بار بار یہ بات پڑھ ہی چکی ہیں. تو اچھا, یہاں پر ایک بات ہمارے لیے بھی اصول کے طور پر آتی ہے کہ جب اللہ تعالیٰ نعمتیں دے, جب کسی قوم کو فتح دے دے, تو ان کو جو ہے نا وہ جھکنا چاہیے. جیسے فتح مکہ کے موقع پہ رسول اللہ صلی اللہ علیہ وسلم کا سر جھکا ہوا تھا اور اونٹنی کے کجاوے کے ساتھ لگا ہوا تھا, اور آپ اللہ کا ذکر اللہ کی تسبیح کر رہے تھے. نعمتوں کے ملنے پر عاجزی انکساری کا آنا اور اللہ تعالیٰ کی جو نعمتیں ہیں ان کو پہچاننا, یہ بہت اہم ہے. ورنہ عام طور پر جب ترقی ہوتی ہے, جب فتح ملتی ہے, جب کامیابی ملتی ہے, جب جاب ملتی ہے, جب بچے اچھی جگہوں میں پہنچ جاتے ہیں, ہوتا کیا ہے کہ لوگ فخر میں غرور میں مبتلا ہو جاتے ہیں. اور جو پچھلی قومیں ہیں, تکبر ان کی ایک خاص برائی تھی جس کی وجہ سے اللہ تعالیٰ نے ان کو پھر پکڑ لیا نا. تو انہوں نے بھی جب یہی کیا, فرسلنا علیہم رجزم من السماء, ہم نے بھیج دیا ان پر آسمان سے رجز, بما کانوا یظلمون, اس عمل کی وجہ سے جو انہوں نے ظلم کیا. یعنی نتیجہ یہ ہوا کہ ان کے ظلم کے نتیجے میں اللہ تعالیٰ نے آسمان سے ان کے لیے جو ہے وہ کیا بھیج دیا, رجز بھیج دیا. تو بعض لوگ یہ کہتے ہیں کہ ان پر جب عذاب آیا تو وہ بڑا ہی سخت عذاب تھا, جو رجز کا عذاب ان پر آیا. اور یہ کیوں اللہ تعالیٰ نے ان پر بھیجا, ان کے تکبر کی وجہ سے, اللہ تعالیٰ کے احکامات کو بدل دینے کی وجہ سے. تو اور یہ واقعہ ان کے ہاں بڑا ہی معروف تھا کہ اللہ تعالیٰ نے ان پر جو ہے وہ عذاب بھیجا. بعض مفسرین یہ کہتے ہیں کہ اللہ تعالیٰ نے ان پر طاعون کی وبا جو تھی وہ ان کو دی. دوسرا عذاب کیا دیا, کہ دشمن قوم نے بنی اسرائیل کو پھر سے شکست دی اور بنی اسرائیل کو بے دریغ قتل کیا. تو آسمانی عذاب تھا, یا پھر یہ کہ ایک ظالم قوم کو ان پر جو ہے وہ اللہ تعالیٰ نے غالب کر دیا. تو کسی بھی طرح کا عذاب تھا, تو یہ تھا عذاب ان کے عملوں کا. تو یہ تھی بنی اسرائیل کی ایک تاریخ, ایک کہانی. اور اس کا مقصد کیا تھا کہ بنی اسرائیل کے لوگوں نے نبی کا انکار کیا, اللہ کے احکامات کا انکار کیا, تو اللہ تعالیٰ نے ان پر عذاب بھیجا. اور بیچ میں جو رسول اللہ صلی اللہ علیہ وسلم کا ذکر ہمیں ملتا ہے, تو اس سے مراد یہ ہے کہ ہماری پھر یہ ذمہ داری بنتی ہے کہ آج ہم رسول اللہ صلی اللہ علیہ وسلم کی بعثت کے مقاصد جو خاص طور پر یہاں پر نمایاں ہوئے ہیں, کہ آپ دنیا میں نبی بنا کر کیوں بھیجے گئے, تو ہم بھی ان مقاصد کو زندہ کریں, رسول اللہ صلی اللہ علیہ وسلم کا اتباع کریں, اور قرآن مجید جو ہے نا وہ ایک نور ہے, ایک روشنی ہے, تو اس سے اپنی زندگی کے اندھیرے, اپنے گھروں کی پریشانیاں, اپنی مشکلات جو ہے ان کا ہم مداوا کریں. تو اللہ تعالی ہم سب کو عمل کی بہترین توفیق عطا کرے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.